यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रायोजित आक्रमण गरी अस्थिरता मच्चाउन भइरहेको प्रयास लोकतन्त्रका लागि योगदान गरेका नेपाली कांग्रेस र नेकपा एमाले सफल हुन नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। मुलुकभर रहेका कारागारमा 16,000 कैदीबन्दी राख्न सकिने भए पनि 29,000 राख्नु परेको गृहमन्त्री रमेश लेखकद्वारा जानकारी। गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभाको हिजोको बैठकमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन। निर्माण सम्पन्न भएका देशका 55 आधारभूत अस्पताल सञ्चालनका लागि तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको भनाई। र हाल गाजामा संघर्ष शुरू भए यताकै सबैभन्दा गम्भीर र कुपोषणको अवस्था भएको विश्व खाद्य कार्यक्रमद्वारा जानकारी।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता मोचाउन विभिन्न खाले प्रयास भए पनि मुलुकको लोकतन्त्रमा योगदान गरेका दुई दल नेपाली कांग्रेस र नेकपा एमाले सफल हुन नदिने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्थिरताको चाहना सफल हुन नदिन कांग्रेस एमाले बीच सहकार्य कायमै रहने बताउनुभयो। प्रधानमन्त्री ओलीले संसद, सरकार, न्यायालय लगायतका लोकतान्त्रिक प्रणालीका सबैजसो अंगहरू बारे जनस्तरमा भ्रम छर्न संगठित प्रयास भएको भन्दै लोकतन्त्रलाई प्रायोजित आक्रमणबाट जोगाउनु पर्ने उहाँले बताउनुभयो।
अरबौं रूपियाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौं मध्ये कुन कुन व्यक्तिमाथि प्रतिशोध भयो, कुन कुन व्यक्तिमाथिको थुना चाहिँ जायज हो, भीड़द्वारा न्यायको हत्या गरेर अभियोग मुक्त हुन खोज्नेहरूबाट समयले यसको जवाब सधैं माग्नेछ। स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जेसुकै भए पनि त्यसमा सरकारको हात हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ। संसद, सरकार, न्यायालय लगायत आफ्नो काम गर्ने पर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अङ्गहरूलाई पेशेवर मास म्यानिपुलेसनको आक्रमणबाट बचाउनु पर्छ। लोकतान्त्रिक शक्तिहरूले यो काम गर्नै पर्छ। मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काउँ भनेर संसदका दुई प्रमुख दलहरू मिलेर अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो। अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी 84 सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ, त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौं।
प्रधानमन्त्री ओलीले पछिल्लो समयमा सरकारले के गर्यो भनी उठाइएको गलत बहसले देशको समृद्धि, देशमा केही गरौं भन्ने युवाहरूलाई भरोसा दिलाउन नभई समाजलाई उत्तेजनामा ल्याउने नियतका साथ आइरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सहकारीमा भएको बचत हिनामिना गर्ने 100 व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको र पूर्वपक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकास निर्माणका कामको गतिमा सकारात्मक परिवर्तन आएको भन्नुहुँदै सार्वजनिक तथ्यका आधारमा आफै विश्लेषण गर्न सांसदहरूलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले बैठकमा भूपरिवेष्टित विकासशील राष्ट्रहरू एलएलडीसीको तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलन दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सम्मेलन फलदायी भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्बोधन, एक उच्चस्तरीय गोलमेज बैठकको सह अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा सम्बोधन गरेको जानकारी गराउनुभयो। यसअघि बैठकमा सांसदहरूले वीरगंज कारागारमा एकजना कैदी बन्दीको उपचार नपाएर मृत्यु भएको र कैलाली कारागारमा झडपमा एकजनाको मृत्यु भएको घटनाबारे सरकारको धारणा माग गर्नुभयो। बैठकमा सांसदहरूले देशका विभिन्न भागमा महिला र बालबालिकामाथि बलात्कारको घटना बढ़ेको, सड़क दुर्घटना बढ़ेको, देशमा सुशासन कायम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले मध्य प्रदेशमा सुक्खाग्रस्त क्षेत्र घोषणा भएको क्षेत्रमा राहतका कार्यक्रमहरू, खानेपानी, सिंचाई लगायतको व्यवस्था तत्काल गर्न माग गर्नुभयो। सांसदहरूले नागरिकको गोपनीयतामाथि आघात पुग्ने गरी फोन कल, मैसेज, संवाद, भिडियो आदि संविधान प्रदत्त नागरिकका हक विपरीत ट्र्यापिङ हुने गरी राष्ट्रिय अनुसन्धान विभाग सम्बन्धी विधेयक ल्याउन खोजिएको भन्दै यस प्रकारका विवादित कानून नल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो। गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा द्विपक्षीय बीच झडप हुँदा एकजना कैदीबन्दीको निधन भएको घटनामा छानबिन समितिको प्रतिवेदन आएपछि दोषीलाई कार्यवाही गरी पीड़ितलाई उचित न्याय दिइने बताउनु भएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको हिजोको बैठकमा गृहमन्त्री लेखकले सरकारले कारागारभित्र कैदीबन्दीका नाइके छनौट गर्ने कानूनलाई संशोधन गरी प्रहरी प्रशासनलाई नै त्यसको जिम्मा दिन लागेको जानकारी गराउनुभयो।
समिति गठन भएको छ, छानबिन समितिले जे रिपोर्ट दिन्छ त्यो सार्वजनिक हुन्छ र छानबिन समितिको रिपोर्टका आधारमा दोषीहरूमाथि कारवाही गर्ने काम पनि हुन्छ। देशभरिकै कारागारहरूको सुरक्षाको अवस्था चाहिँ त सुधार गर्नेतिर हामी जान्छौँ। चौकीदारको नाइके भाइ नाइकेका बारेमा पनि गम्भीरतापूर्वक मान्य सदस्यले कुरा उठाउनु भएको छ। अहिले हामीले नयाँ बनाएको पद्धति होइन, पहिलेदेखि चलिराखेकै नियम र कार्यविधिबाट हामी अगाडि बढिराख्या हो। चौकीदार नाइके भाइ नाइकेका कुराहरू यो यसरी नगरिकन त्यहाँ चाहिँ त रहेको सुरक्षाकर्मीले अथवा प्रशासनकै मार्फत ती व्यवस्थापनहरू गर्ने हो कि भन्ने अत्यन्त महत्वपूर्ण कुरा उठेको छ र त्यो संशोधन अहिले मन्त्री परिषदमा पुगेको छ।
मुलुकभर रहेका कारागारमा 16,000 कैदीबन्दी राख्न सकिने भए पनि हाल करिब 29,000 कैदीबन्दीलाई व्यवस्थापन गर्नु परेको भन्दै गृहमन्त्री लेखकले सरकारले खुला कारागारको नीति लिएको बताउनुभयो। बैठकमा सांसदहरूले अपराध अनुसार कैदीबन्दीहरूलाई छुट्टा छुट्टै राखिनुपर्ने र देशैभरको कारागारको सुरक्षा व्यवस्था उच्च बनाउनुपर्नेमा जोड़ दिनुभयो। गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभाको हिजोको बैठकमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन। प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुनेर सांसदहरू बाहिरिएपछि गणपूरक संख्या नपुग्दा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले पेश गर्नुभएको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो। कुनै पनि प्रस्ताव निर्णयार्थ पेश प्रतिनिधि सभाको 1/4 सदस्य उपस्थित हुनुपर्ने हुन्छ, तर हिजो सांसद गणना गर्दा 1/4 अर्थात 69 सांसद बैठक कक्षमा नभएपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन। गणपूरक संख्या अनुसार 69 जना सांसद हुनुपर्नेमा 66 जना मात्रै भएपछि संसदको हिजोको बाँकी कार्यसूची हटाइएको थियो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सुशासन कायम गर्नका लागि सूचना प्रविधिको विकास र यसको अधिकतम प्रयोग आवश्यक रहेको बताउनुभयो। संचार मन्त्री गुरूङले आर्थिक विकास, सूचना प्रविधि, उद्योगको विस्तार र नियमन गर्न विधेयक ल्याइएको बताउनुभयो। विधेयकमाथिको सामान्य छलफलमा सांसदहरूले आईटी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रूपमा विकास गर्न विधेयक आवश्यक रहेको धारणा राख्नु भएको छ। सांसदहरूले राष्ट्रिय सुरक्षा, विद्युतीय कारोबार, नागरिक गोपनीयता तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्ने गरी विधेयकलाई व्यवस्थित र परिष्कृत बनाउनुपर्ने सुझाव दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत सभाको गणपूरक संख्या नपुग्दा निर्णयार्थ पेश हुन सकेको थिएन। यस्तै बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले देशको कार्बन व्यापार मार्फत उल्लेख्य रूपमा आर्थिक लाभ हासिल गरिरहेको बताउनु भएको छ। मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुहुँदै मन्त्री शाहीले नेपालको अन्तर्राष्ट्रिय बजारमा भएको सकारात्मक कार्बन व्यापारले दिगो वन व्यवस्थापन, जलवायु परिवर्तन न्यूनीकरण र आर्थिक लाभमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिनुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका 55 आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढ़िरहेका बताउनु भएको छ। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले सार्वजनिक निजी साझेदारीका साथ ऊर्जा क्षेत्रको तीव्र विकासलाई अघि बढ़ाइने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा आवश्यकताको 20% पनि अंगदान हुन नसकेको बताउनु भएको छ। विश्व अंगदान दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हिजो भक्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले आवश्यकता अनुसार अंग प्रत्यारोपणका निम्ति नियमलाई खुकुलो बनाउनु पर्नेमा जोड़ दिनुभयो। निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रंजिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ। हिजो सम्पन्न आयोगको बैठकले पार्टीबाट पदाधिकारी हेरफेर भएको विवरण आए पनि प्रक्रिया सम्बद्ध नरहेको निष्कर्ष सहित पुरानै अभिलेखलाई निरन्तरता दिने निर्णय गरेको हो। साउन 14 र 15 गते नाउपाको एक समूहले काठमाण्डुमा राष्ट्रिय भेला गरेर अध्यक्षबाट रंजितालाई बर्खास्त गर्ने निर्णय गरेको थियो। भेलाले उहाँको स्थानमा लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले कार्यशैली परिवर्तन गरी पूँजीगत बजेट खर्च गर्ने क्षमतामा सुधार गर्न माथतका निकायहरूलाई निर्देशन दिनुभएको छ। संचार मन्त्रालयले हिजो सिंहदरबारमा गरेको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री गुरूङले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट लक्ष्य हासिल हुन नसक्ने भएकाले समयानुकूल परिवर्तन गर्न जरूरी रहेको बताउनुभयो। श्री गुरूङले मुलुकमा गणतन्त्र आउँदा समेत सरकारी संरचना कार्यशैली र कतिपय नीतिगत प्रावधानहरू पञ्चायत कालको जस्तै हुँदा परिणाम दिन नसकेको बताउनुभयो।
हाम्रो मन्त्रालय त्यस कारण आजको परिवर्तन अनुसारको परिवर्तनको लक्ष्यको चाहिँ हाम्रो ब्युरोक्रेसी हुनु पर्यो क्या, व्यवसाय फ्रेन्डली, पिपल फ्रेन्डली, डेभलपमेन्ट फ्रेन्डली।
संचार मन्त्री गुरूङले विभिन्न सरकारी निकायहरूबीच नै समन्वय हुन नसक्नु, नीतिगत निर्णयमा स्वार्थ समूहहरू हावी हुनु, कानून निर्माणको प्रक्रिया लामो हुनु जस्ता समस्याका कारण सरकारको पूँजीगत खर्च कम हुने गरेको उल्लेख गर्नुहुँदै त्यसमा सुधार गर्न सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रासायनिक मल आपूर्ति वितरण तथा नेपालमै उत्पादनका विषयमा जिम्मेवार निकायहरूसँग छलफल गर्नुभएको छ। सरकार भएका सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा हिजो मन्त्रालयमा भएको छलफलमा रासायनिक मलको आपूर्ति र वितरणमा देखिएका चुनौती तथा भविष्यमा रासायनिक र जैविक प्रांगारिक मल उत्पादन सम्भाव्यताबारे छलफल गर्नुभएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोहीको नाममा जग्गा दर्ता गरिदिने भन्दै 24,50,000 घुस मागको अभियोगमा भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य सहित दुईजना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। भक्तपुर जिल्लाको चागु नारायण नगरपालिका स्थित 14 रोपनी चाराना जग्गालाई मोहीको नाममा दर्ता गरिदिने मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम रावत विरूद्ध अख्तियारले हिजो विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। चितवनका 3 जनामा जापानीज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ। जुलाईमा 1 र अगस्तमा 2 जनामा यो रोगको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय हेटौडाका किट नियन्त्रक उत्तम प्याकुरेलले जानकारी दिनुभयो। मनसून थप सक्रिय भएसँगै पछिल्लो 24 घण्टामा सबैभन्दा बढ़ी इलाममा वर्षा भएको छ। पछिल्लो 24 घण्टामा इलामको कन्याममा 146 मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यसै गरी झापाको बाहुन डाँगीमा 135 मिलिमिटर वर्षा भएको छ। झापाको अनारमनीमा 125 मिलिमिटर, सुनसरीको छतरामा 112 मिलिमिटर, उदयपुरको गाईघाटमा 114.4 मिलिमिटर वर्षा मापन गरिएको छ। कास्कीमा पनि पछिल्लो 24 घण्टामा 124 मिलिमिटर, सिन्धुपाल्चोकको गोब्रेमा 108 मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ती क्षेत्रमा अझै अधिक वर्षाको सम्भावना रहेको जनाइएको छ। उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका स्थित ढी सुर्खाङ खोलामा रहेको पक्की मोटरेबल पुल बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएको छ। मंगलबार रातीदेखिको मनसूनजन्य प्रभावका कारण लोघेकर दामोदर कुण्ड गाउँपालिका स्थित ढी सुर्खाङ खोलामा अचानक आएको बाढ़ीले सुर्खाङ यारा घारा र दामोदर कुण्ड जोड्ने सड़कको पक्की पुल पूर्ण रूपमा क्षति भएको लोघेकर दामोदर कुण्ड गाउँपालिकाले जनाएको छ। भोटेकोशीको बाढ़ीले रसुवाको केरूङमा अलपत्र परेका 167 जना नेपाली तातोपानी नाका हुँदै नेपाल ल्याइएको छ। गत असार 25 गतेको रसुवा स्थित भोटेकोशी बाढ़ीले मितेरी पुल बगाएपछि केरूङका होटल तथा पर्यटन क्षेत्रमा बस्दै आएका नेपालीहरूलाई नेपाल र चीन सरकार, स्थानीय प्रशासन र सरकारवाला निकायको पहलमा तिब्बतको केरूङबाट नेपाल हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका ल्याइएको हो। नेपालगंजबाट प्रहरीले स्रोत नखुलेको 22 लाख रूपियाँ बढ़ी नगद र 15 ग्राम 500 मिलिग्राम ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकलाई हिजो जिल्ला अदालत बाँकेबाट 4 दिनको म्याद थप गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो। कपिलवस्तुमा अनुदानको मल गायब गरेको आरोपमा प्रहरीले एकजना सहकारी संचालकलाई नियन्त्रणमा लिएको छ। मायादेवी गाउँपालिकाको डुमरा स्थित चेतना विकास कृषि सहकारीले 197 बोरा युरिया मल गायब भएको विषयमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार कृषकहरूका लागि ल्याइएको युरिया मल कृषकलाई वितरण नगरी सहकारीले अन्यलाई बेचेको आरोपमा सहकारीका संचालक वशिष्ठ पाण्डेयलाई नियन्त्रणमा लिइएको हो। किसानहरूले कोटा अनुसारको मल पाउन सकेका छैनन्। पश्चिम नवलपरासीमा कृषि सामग्री कम्पनीको गोदाममा मल थन्किएको छ। पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको रिपोर्ट।
निश्चित कोटा अनुसारको मल लिन किसान बिहानैदेखि चर्को घाममा लाइनमा बस्न बाध्य छन्। यता कृषि सामग्री कम्पनी लिमिटेड परासीमा आएको मल गोदाममै थन्किएको छ। सहकारी मार्फत मल वितरण गर्दै आएकोमा केही सहकारीहरूले समयमा नै मल नलगेपछि गोदाममा नै मल थन्किएको छ भने किसानलाई मलको हाहाकार भएको छ। तोकिएका सहकारीहरूले मल नलैजाँदा अझै पनि गोदाममा झण्डै 100 मेट्रिक टन मल रहेको कृषि सामग्री कम्पनी लिमिटेड परासीका प्रबन्धक तारा प्रसाद खनाल बताउनुहुन्छ।
50% सहकारीहरूले चाहिँ मल उठाउनु भएको छैन, किन उठाउनु भएन त्यो समस्या चाहिँ हामीलाई थाहा भएन। त्यही भएर हाम्रो
भारतीय सीमासँग जोडिएका पालिकाका केही किसानले भारतीय बजार गएर मल ल्याए पनि अधिकांशले मल पाएका छैनन्। जिल्लामा 77 सहकारी मार्फत मल वितरण हुँदै आएको छ, तर अहिलेसम्म 34 सहकारीले मात्रै मल लगेका छन्। नवलपरासी जिल्लालाई 7.72% मात्रै मल उपलब्ध भएको छ। मलको कोटा वृद्धिको माग गर्दै जिल्लाका सातै पालिकाको निर्णय सहित प्रदेश सरकारसँग कोटा वृद्धि गर्न माग गरिएको जिल्ला समन्वय समितिका प्रमुख भगवती यादव रुदलले बताउनुभयो।
आफ्नो मनोखुशी आफ्नो पाएक पर्नेलाई दिने गर्नु भएको छ, त्यसले गर्दा पनि अलिकति अनियमितता देखिएको छ र कृषकले जुन आवश्यकता अनुसार पाउनुपर्ने नपाएको हिसाबले प्रदेश मुख्यमन्त्रीजीलाई ध्यान आकर्षण गराएका छौं।
पश्चिम नवलपरासीमा यो वर्ष 20,780 हेक्टरमा धान खेती हुँदै आएको छ। धान रोप्दादेखि गोडमेल गर्ने समयसम्म किसानलाई मल अभाव हुने गरेको छ। पहाड़ी क्षेत्रमा तोकिएको मल गोदामबाट नलगिकाले उक्त बाँकी रहेको मललाई केही दिनभित्रै अपुग ठाउँहरूमा पठाइने लुम्बिनी प्रदेश कृषि मन्त्रालयका सचिव याम नारायण देवकोटाको भनाइ छ।
पालिकाका कोटा चाहिँ वितरण गरेका छौँ, 6611 टन मल आएको अहिले पहाड़ गरेको अवस्था हेरेर उहाँहरूलाई
सीमाको भारतीय बजारमा समेत नेपाली मलको मूल्यमा खासै रकम फरक नपरेपछि किसान थप मर्कामा परेका छन्। केहीले पहुँचका आधारमा मल लाने गरेको गुनासो समेत सुन्नमा आएको छ। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
अब अन्तर्राष्ट्रिय समाचार। विश्व खाद्य कार्यक्रमले गाँजामा अहिलेको अवस्था संघर्ष शुरू भए यताकै सबैभन्दा गम्भीर भोकमरी र कुपोषणको अवस्था भएको औल्याएको छ। गाँजामा खाद्यान्न अभाव, औषधि, इन्धनको अभावले दिनहुँ ठूलो संख्यामा मानिसको मृत्यु भएको छ। गाँजामा पछिल्लो 24 घण्टामा कुपोषण र भोकमरीका कारण थप 5 जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। गत वर्षको अक्टोबर महिनादेखि हालसम्म कुपोषणबाट मृत्यु हुनेको संख्या 227 पुगेको संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ताले जानकारी दिनुभयो। संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले दैनिक पत्रकार सम्मेलनमा मृत्यु हुने मध्ये 103 जना बालबालिका रहेका जानकारी दिनुभयो। पाकिस्तानको क्वेटा शहरमा अवैध रूपमा बसोबास गर्दै आएका 30,000 भन्दा बढ़ी अफगान नागरिकहरू स्वदेश फर्किएका छन्। गाँजालाई पूर्ण रूपमा कब्जा गर्ने निर्णय लिएको इजरायलले सबै बन्धक एकैसाथ रिहा गरिए युद्ध विराम गर्न सकिने संकेत गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सबै बन्धक एकसाथ रिहा गर्न हमास समूह सहमत भए युद्ध विरामबारे सोच्न सकिने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालका दुई विशेष आर्थिक क्षेत्रहरूबाट हालसम्म 7,71 करोड़ बराबरका वस्तु निर्यात तथा स्वदेशी बजारमा खपत भएका छन्। भैरवा सेजमा स्थापित उद्योगहरूबाट 4,45 करोड़ बराबरका वस्तु निर्यात भएका छन् भने त्यहाँ उत्पादित वस्तुहरू 2,20 करोड़ बराबरको आन्तरिक बजारमा खपत भएको छ। भैरवा सेजबाट हालसम्म 6,65 करोड़ रकम बराबरको उत्पादन बिक्री भएको छ। हालसम्म सिमरा सेजबाट भने 1,06 करोड़ रूपियाँ बराबरका वस्तुहरू उत्पादन भई बिक्री भएका छन्। भैरुवा सेजमा रहेका सबै औद्योगिक प्लटहरूमा उद्योगको स्थापनाका लागि अनुमति प्रदान गरिसकिएको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सिमरा विशेष आर्थिक क्षेत्रका सबै औद्योगिक प्लटहरूमा उद्योग स्थापनाका लागि अनुमति प्रदान गरिसकिएको जानकारी दिनुभयो। पाँचखाल सेजको लगानी बोर्ड नेपालको कार्यालय मार्फत प्रस्ताव आह्वान भई मूल्याङ्कन प्रक्रियामा रहेको पनि उद्योग मन्त्री भण्डारीले बैठक समक्ष जानकारी दिनुभयो। मुलुकको संघीय संचित कोष ऋणात्मक रहेकोले वित्तीय अनुशासन कायम गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षमाथि राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको छलफलमा सहभागी सांसदहरूले संचित कोषको ऋणात्मक अवस्थामा सुधार ल्याउन र वित्तीय अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
सरकारले म्याट्रिस फाइट नाइट एमएफएन 17 च्याम्पियनशीप नेपाली एमएफए फाइटर रविन्द्र टाँटलाई 5,00,000 रूपियाँ सहित सम्मान गर्ने भएको छ। मन्त्री परिषद बैठकले उनलाई प्रोत्साहन स्वरूप 5,00,000 रूपियाँ सम्मान गर्न लागेको हो। टाँटले भारतको नोएडामा भएको म्याट्रिस फाइट नाइट एमएफएन 17 चोक ग्रेक कुरेनलाई तेस्रो राउण्डमा पराजित गर्दै वान वेक च्याम्पियनशीपको उपाधि जितेका थिए। यो जितले रविन्द्रको व्यावसायिक रेकर्ड 8-1 सुधार भएको छ भने कुरेनको 5 फाइटको रेकर्ड तोडिएको छ। बझाङका रविन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन्। त्यस्तै उनका प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई भने 2,00,000 सहित सम्मान गरिनेछ। बिहबारबाट शुरू हुने एन्फा महिला लीग छनौटको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दियो। छनौट प्रतियोगितामा 14 टोलीको सहभागिता रहनेछ, जसलाई 2 समूहमा विभाजन गरिएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम बारे जानकारी। जानकारीका साथमा हुनुहुन्छ मौसमविद बिनु महर्जन।
पूर्वी भूभागमा चाहिँ वर्षा भएको देखिन्छ। सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा चाहिँ भारी वर्षा भएको देखिएको छ। बाँकी ठाउँहरूमा चाहिँ मध्यम वर्षा नै भएको छ। पूर्वी भूभागको कुरा गर्नुपर्दाखेरि चाहिँ कोशी प्रदेशको पनि भोजपुर जिल्लामा चाहिँ बढी वर्षा भएको, तर त्यहाँ पनि भारी वर्षा चाहिँ क्रस भएको छैन।
आगामी 2 दिन मौसमको अवस्था कस्तो हुन्छ वर्षाको?
आज दिउँसोसम्म अलिकति यो पश्चिमी भूभाग केन्द्रित भएर चाहिँ मनसुन एक्टिभ हुने हो। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत त्यसका पहाड़ी भूभागका केही स्थानमा मध्यम वर्षा र बाँकी रहेको स्थानमा चाहिँ थोरै स्थानहरूमा चाहिँ मध्यम वर्षासम्म हुने सम्भावना चाहिँ छ। दिउँसोको हकमा चाहिँ गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ। यो क्रम चाहिँ बिस्तारै रातिबाट चाहिँ कम हुँदै जाने जस्तो देखिन्छ। आजबाट चाहिँ यो मनसुनको न्यूनचापीय रेखा चाहिँ अलिकति दक्षिण तर्फ सर्ने भएको भएर चाहिँ बिस्तारै मनसुनको गतिविधि चाहिँ कम हुने जस्तो चाहिँ देखिन्छ। बाढ़ी पहिरोको जोखिम पनि हुन सक्छ थोरै समयको लागि। आवश्यक सतर्कता र पूर्व तयारी अप्नाउन अनुरोध गर्न चाहन्छु। पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरकारवाला निकायहरूमा पनि अनुरोध गर्न चाहन्छु।
मौसमबारे जानकारी दिँदै हुनुहुन्थ्यो मौसमविद विनु महर्जन। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.6 डिग्री सेल्सियस, वर्षा 29.9 मिलिमिटर भएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:34 भयो भने सूर्यास्त भरे साँझ 6:44 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रायोजित आक्रमण गरी अस्थिरता मचाउन भइरहेको प्रयास लोकतन्त्रका लागि योगदान गरेका नेपाली कांग्रेस र नेकपा एमाले सफल हुन नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। मुलुकभर रहेका कारागारमा 16,000 कैदी बन्दी राख्न सकिने भए पनि 29,000 राख्नु परेको गृहमन्त्री रमेश लेखकद्वारा जानकारी। गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभाको हिजोको बैठकमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन। निर्माण सम्पन्न भएका देशका 55 आधारभूत अस्पताल सञ्चालनका लागि तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको भनाई। र हाल गाँजामा संघर्ष शुरू भए यताकै सबैभन्दा गम्भीर र कुपोषणको अवस्था भएको विश्व खाद्य कार्यक्रमद्वारा जानकारी। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।